Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. 98.6 Rexy 2.7 MHz. सतासी हजार घुससहित क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालय सुर्खेतका इन्जिनियर सहित दुईजना कर्मचारी पक्राउ. असार महिनामा मात्रै सुर्खेत र बाँकेमा गरी छ कर्मचारी पक्राउ.
बाँके बर्दिया सहित 35 जिल्लाका 343 स्थानीय तहमा आजदेखि मतदाता परिचय वितरण शुरू. चुनावी प्रचार प्रसारको क्रममा रुकुम र बझाङमा भएका झडपमा 21 जना घाइते.
चीनको सिचुआनमा पहिरो जाँदा 140 भन्दा बढी बेपत्ता, 40 घर फुरिए.
र पोर्चुगल र मेक्सिको अन्तर्महादेशीय कप फुटबलको सेमी फाइनलमा प्रवेश. हिमाल पहाड तराई कोही छैनन् पराई. बिहानको भेरी खबरबाट पार्वती र मधुबनको नमस्कार. तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ.
अब खबर विस्तारमा. 87,000 रुपियाँ घुस लिँदै गर्दा क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालय सुर्खेतका इन्जिनियर दुर्गादत्त खरेल सहित दुईजना कर्मचारी पक्राउ परेका छन्. अज्ञात रूपैको अनुसन्धान कार्यालय सुर्खेतको टोलीले सिन्चु बजारमा रहेको एक होटलबाट घुस लिएको रकम सहित इन्जिनियर खरेल र खानेपानी सहायक टेक्निसियन दलबहादुर घरतीलाई पक्राउ गरेको हो. अज्ञात रूपैको अनुसन्धान कार्यालय सुर्खेतका प्रमुख जङ्गबहादुर डाङ्गीले इन्जिनियर खरेलले घरती मार्फत सेवाग्राही घुस लिएको बताउनुभयो. खानेपानी आयोजनाको पेस्की तथा कार्य सम्पादन र रकम मिलाइदिने भन्दै उनीहरूले सेवाग्राहीबाट घुस लिएको अख्तियारले जनाएको छ. चालु आर्थिक वर्षमा सुर्खेतबाट 3 सरकारी कार्यालयका 4 कर्मचारीलाई घुस लिँदै गर्दा रङ्गेहात पक्राउ गरिएको डागीले जानकारी दिनुभयो. सुर्खेत र बाँकेमा गरी यो असार महिनामा मात्रै 6 निजामती कर्मचारी घुससहित रङ्गेहात पक्राउ परेका छन्.
बाँके बर्दिया सहित 35 जिल्लाका 343 स्थानीय तहमा आजदेखि मतदाता परिचय पत्र वितरण गरिँदैछ. मतदान गर्न मतदाता परिचय पत्र अनिवार्य चाहिने भएकाले आफ्नो मतदान केन्द्रमा पुगेर परिचय पत्र लिन आयोगले सबैसँग आग्रह गरेको छ. आयोगका अनुसार आफ्नो मतदाता परिचय पत्र लिन मतदाता आफै केन्द्रमा जानुपर्ने र जान नसक्ने भएमा परिवारका सदस्य मार्फत लिन सकिने आयोगले बताएको छ. यही 14 हुने स्थानीय को दोस्रो चरणको चुनावको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ भने निर्वाचन अधिकृत पनि सम्बन्धित निर्वाचन केन्द्रहरूमा पुगिसकेको आयोगले जनाएको छ. प्रमुख निर्वाचन आयुक्त डाक्टर अहिदी प्रसाद यादवले दोस्रो चरणको निर्वाचनमा सुरक्षाकर्मी बाहेक 67,900 कर्मचारी खटाइएको बताउनुभयो. 1, 5, 7 गरी 334 स्थानीय तहमा हुने चुनावमा 15,038 जनप्रतिनिधि चुनिने भएका छन्. दोस्रो चरणमा 1 महानगरपालिका, 7 उपमहानगरपालिका, 111 नगरपालिका र 215 गाउँपालिका गरी 334 स्थानीय तहमा चुनाव हुँदैछ. यसपटकको चुनावमा 64,32,765 जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ. दोस्रो चरणको चुनावका लागि 4,581 मतदान स्थल, 8,334 मतदान केन्द्र कायम रहेको आयोगले बताएको छ.
यही असार 14 हुने दोस्रो चरणको चुनावमा शान्ति सुरक्षा अवस्था बलियो बनाउन मध्यपश्चिम क्षेत्रमा पर्ने प्रदेश नम्बर 5 6 हेलिकप्टरबाट पनि सुरक्षा गस्ती गरिने भएको छ. मध्यपश्चिम क्षेत्रीय प्रशासक महेन्द्र प्रसाद गुरागाईले भौगोलिक विकटता र सुरक्षाका हिसाबले संवेदनशील क्षेत्रमा गस्ती गर्न 2 हेलिकप्टर तयारी अवस्थामा राखिएको बताउनुभयो. दाङको भालुवाङ र बाँकेको नेपालगंजमा हेलिकप्टर तयारी अवस्थामा राखिएको उहाँको भनाइ छ. रुकुमका 3 गाउँपालिका सहित बाँके, बर्दिया, दाङ, प्युठान र रोल्पामा गरी 702 मतदान स्थल र 1338 मतदान केन्द्र रहेको उहाँको भनाइ छ. उहाँले भौगोलिक विकटता तथा अन्य सुरक्षाका हिसाबले 218 स्थल अति संवेदनशील र 380 स्थल संवेदनशील र 104 स्थल सामान्य रहेको भन्दै यसै अनुसार सुरक्षा व्यवस्था मिलाइएको बताउनुभयो. भौगोलिक विकटताका कारण रुकुमका 3, रोल्पा र प्युठानका 1-1 गरी 5 मतदान स्थलमा सबै सामग्री हेलिकप्टरबाटै पुर्याउनु परेको उहाँको भनाइ छ.
रुकुममा चुनावी प्रचार प्रसारको क्रममा नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ता बीच झडप भएको छ। झडपमा परेर माओवादी केन्द्रका छ र एमालेका तीनजना कार्यकर्ता घाइते भएका छन्। नेकपा एमालेका उपाध्यक्ष देवी ओलीले आफ्ना कार्यकर्तालाई चुनाव प्रचार प्रसारमा अवरोध गरेको भन्दै माओवादी कार्यकर्तालाई आक्रमण गरेको बताउनुभयो। माओवादी केन्द्रका वडा नम्बर 7 चुनाव परिचालन संयोजक केशव रावलले आफ्ना कार्यकर्ता मोटरसाइकलमा आइरहेको बेला एमालेका कार्यकर्ताले बाटो छेकेर झडप भएको बताउनु भएको छ।
यस्तै बझाङको सुनकुडामा नेपाली काँग्रेस र एमाले कार्यकर्ता बीच भएको झडपमा 15 घाइते भएका छन्। पिथड चिर गाउँपालिकाको सुनकुडा भन्ने स्थानमा भएको झडपमा दुवैतर्फका गरी 15 भन्दा बढी घाइते भएको प्रहरीको भनाइरहेको छ। झडप नियन्त्रण गर्न प्रहरीले हवाई फायर गरेको थियो। नेपाली काँग्रेस र एमाले दुवैतर्फका नेताले एकअर्कालाई आक्रमण गरेको दोष लगाएका छन्। काँग्रेसले आफ्नो सभामा एमाले पहिला आक्रमण गरेको भनेको छ भने एमाले पनि काँग्रेसले पहिले आक्रमण गरेको बताएको छ। झडपका क्रममा एमाले कार्यकर्ताले प्रयोग गरेको M1P8006 नम्बरको मोटरसाइकलमा आगजनी भएको प्रहरीको भनाइ छ।
यता बाजुराको छेडेदह गाउँपालिका एक बिडाडी गाउँमा दलितले भैँसीको गोठको छानो छोएको न्युमा 2000 जरिवाना तिराइएको छ। हिजो दिउँसो स्थानीय तहको चुनावको लागि नेकपा एमालेको प्रचारमा हिँडिरहेका बेला राजेन्द्र बहादुर सिंहको भैँसी गोठको छानो छोएको भन्दै गाली बेजिती गर्दै जरिवाना तिराइएको हो। गोठ छोएको र अब देउता मान्नुपर्ने भन्दै एमाले कार्यकर्ताले प्रेमबहादुर विकलाई 2000 जरिवाना तिराएको एमाले वडा अध्यक्ष उम्मेद्वार भीमबहादुर रावलले बताउनुभयो। प्रेमबहादुर नेकपा एमालेका वडा अध्यक्षका उम्मेद्वार रावलसँगै प्रचारको लागि हिँड्नु भएको थियो।
नेपालगंज उपमहानगरमा संघीय समाजवादी फोरम नेपालको तर्फबाट मेयरका उम्मेद्वारमाथि अज्ञात समूहले आक्रमण गरेको छ। फोरम उम्मेद्वार कमरुद्दिन राइनमाथि आक्रमणको प्रयास भएको प्रहरीले जनाएको छ। मुखमा नकाब बाँधेर मोटरसाइकलमा आएको समूहले गाडीमा अन्धाधुन्ध इट्टाले हान्दै राईमाथि आक्रमण गरेको फोरम नेपाल बाँकेले जनाएको छ। इट्टा प्रहारबाट 12-65-29 नम्बरको गाडीमा सिसाहरू फुटेका छन्।
बाँके बर्दिया सहित प्रदेश नम्बर 1, 5, 7 35 जिल्लामा चुनावी माहौल बढेसँगै यति बेला दलहरू आफ्नो प्रचार प्रसारमा जुटिरहेका छन्। उनीहरू अहिले आआफ्नो घोषणा पत्रको साथ घर घरमा गएर घर दैलो अभियान थाल्दै आफ्नो पक्षमा मत समेत मागिरहेका छन्। यता पहिलो चरणको स्थानीय तहको निर्वाचन सकिएसँगै सुर्खेत सहित 34 जिल्लाका जनप्रतिनिधि भने यति बेला आफ्नो नगर र गाउँपालिकाको विकासको लागि काम थाल्दैछन्। मुलुक नयाँ संरचनासँग गएसँगै अब स्थानीय स्तरबाटै अधिकांश सेवा पाइने भएपछि स्थानीय बासिन्दा समेत हर्षित भएका छन्। यसै सन्दर्भमा हामीले दैलेखको नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्गासँग समृद्ध नगरमा गर्नुपर्ने काम, आगामी योजना र यसमा रहेका चुनौतीका बारेमा कुराकानी गरेका छौं। मैले प्रमुख खड्गालाई नगरपालिकाको विकासको लागि अहिले तपाईँले के काम गर्दै हुनुहुन्छ भनी सोधेको छु।
हामीले हाम्रो पहिलो काम भनेको नारायण नगरपालिकामा विद्यमान युवा बेरोजगारी समस्यालाई कसरी न्यूनीकरण गर्ने भन्ने सन्दर्भमै हाम्रो पहिलो मिटिङले पनि त्यही निर्णय गरेका छौँ। डाटा सङ्कलन गर्दैछौँ र अर्को भनेको नारायण नगरपालिका लमतन्न रहेर एउटा जाने बस्ती विकास भइरहेको जाने नगरपालिका हो। त्यसलाई जाने कसरी खानेपानीको व्यवस्थापन गर्ने, शिक्षा, स्वास्थ्य, यी सबै कुराको उचित व्यवस्थापन गरेर समुन्नत एउटा सहर निर्माण गर्ने जाने हाम्रो अपेक्षा हो।
तत्काल के काम गर्दै हुनुहुन्छ अहिले?
हामी अहिले खानेपानी अनि बाटो पिच र जाने पिसिसी र खानेपानी काम जाने पुरा गर्दैछौँ र त्यो युवा चाहिने बेरोजगारी समस्या न्यूनीकरणका निमित्त आवश्यक जाने पूर्व तयारी चाहिँमा लागिरहेका छ।
जस्तो यो नारायण नगरपालिकामा समस्या के छ सबैभन्दा धेरै?
सबभन्दा समस्या भनेको नारायण नगरपालिकाको खानेपानी नै हो। नगरका सबै वार्डहरूमा चाहिँ बाह्रैमास बाटो पुग्नु जरुरी छ। अहिले विकासको महत्त्वपूर्ण पूर्वाधार भनेको चाहिँ बाटो हो। त्यसैले त्यो 12 बाटो चल्ने कुरामा हामी चाहिँ त्यसलाई बाटोको स्तर उन्नति गर्ने कोसिसमा छौँ। त्यो पनि चाहिने आवश्यकता हो। र हामीसँग अर्को चाहिने कुरा के छ भने नगरपालिकाको पूर्व 9 वार्डहरू, पहिलाको 9 वार्डहरूमा लोड सेडिङ नभइरहेको अवस्थामा चाहिने लगभग बत्ती बालेको छौँ, उज्यालोमा छौँ भन्दा पनि हुन्छ। केही ठाउँमा 100% त पुगेको छैन। तर यो चाहिने स्थानीय तहको चाहिने संरचना निर्माण गर्दा हामीसँग नारायण नगरपालिका दैलेखसँग पूर्व भवानी गाविस जो वडा नम्बर 10 छ, विन्ध्यावासिनी गाविस जो वडा नम्बर 11 छ वर्तमानमा, ती दुईवटा चाहिँ नि जोडिएको छ र खरिगै र गाविसको वडा नम्बर 8 र 9 देवलगाँडा र रातापानी ती दुईटा वार्डहरू जोडिएर समायोजन भएर एउटा चाहिँ नि स्थानीय तह नगर निर्माण भएको छ। ती दुईटा ठाउँहरूमा जाने बत्तीको व्यवस्था कम छँदै छैन, बाटोको पूर्वाधार भर्खर मात्र पुगेको छ। अब त्यो कुरा जाने हामीले त्यसलाई पनि प्राथमिकताको आधारमा अगाडि लैजानु छ। र अर्को कुरा, अब कुनै पनि नगर होस् या स्थानीय तह होस् या चाहिने नगरपालिका या गाउँपालिकाहरू होस् र समग्र जिल्ला होस्, त्यसलाई त्यसको आर्थिक उन्नति र त्यसलाई आर्थिक रूपले समृद्ध बनाउनको निमित्त त्यहाँ पर्यटकीय क्षेत्रका पूर्वाधारहरू निर्माण गर्न जरुरी रहेछ। हाम्रो जाने नारायण नगरपालिका एक त जिल्लामै जाने हामी पुरातात्विक सम्पदा सूचीमा रहेको जिल्ला हो, अर्को कुरा नारायण नगरपालिकाभित्र कोटिला एउटा जाने तीर्थस्थल कोटिला पर्दछ, त्यसैसँग जोडिएको एउटा पञ्चकोशी बाट क लिएको जाने नामाकरण भएको श्रीस्थान छ होइन, र अर्को नारायण नगरपालिकातिर भुर्तीमा चाहिने पञ्चदेवलहरू छ, किम गाउँमा पञ्चदेवल छ।
अब तिनीहरूको तिनीहरूलाई
जाने संरक्षण गर्दै कोटिलामा एउटा मानव निर्मित ताल निर्माण गरेर त्यसलाई पर्यटकीय क्षेत्र, जस्तै जाने तपाईँको हामी राईली त्रिपानीमा जाने त्यो एउटा पर्यटकीय क्षेत्र निर्माण गर्ने योजनामा छौँ। अनि यसरी पर्यटकीय क्षेत्र निर्माण गरिएर आन्तरिक र बाह्य पर्यटकहरू जाने नगरपालिकाभित्र भेटाएर विभिन्न जाने होम स्टेहरू बनाए त्यसरी एउटा जाने नगरलाई समृद्ध नगर, आर्थिक रूपले सम्पन्न नगर बनाउने योजना चाहिँ राखेका छौँ।
उहाँ हुनुहुन्थ्यो दैलेखको नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्का। समृद्ध नगर बनाउन गर्नुपर्ने काम, आगामी योजना र यसमा रहेका चुनौतीको बारेमा भेरी खबरसँग कुराकानी गर्नुहुँदै भेरी खबरमा खबरको सिलसिला जारी नै छ। अहिलेलाई भने यो विश्राम।
तपाईँ अहिले सबैको मनसुनी रेडियो रेडियो भेरीमा भेरी खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। प्रधानमन्त्री शेरबहादुर देउवाले आउँदो माघभित्रै प्रदेश र संघको चुनाव पनि हुने दावी गर्नुभएको छ। प्रेस युनियन कञ्चनपुरले भीमदत्त नगरमा गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले समयमै चुनाव गर्नुको विकल्प नभएको बताउनुभयो। उहाँले संविधान कार्यान्वयन गर्न स्थानीय प्रदेश र संघीय संसदको चुनाव गर्नुको विकल्प नभएको भन्दै सरकार यसमा प्रतिबद्ध रहेको बताउनुभयो। देउवाले निर्वाचन को वातावरण बनाउन काममा सहयोग गर्न संचार माध्यमलाई आग्रह समेत गर्नु भएको छ। प्रधानमन्त्री देउवाले संविधान संशोधन गरेर राष्ट्रिय जनता पार्टीलाई चुनावमा सहभागी गराउन प्रयास भइरहेको भन्दै प्रमुख प्रतिपक्षी दल एमालेसँग पनि परामर्श भइरहेको बताउनुभयो। उहाँले स्थानीय तहको दोस्रो चरणको निर्वाचनपछि राजपाले उठाउँदै आएका मागमा छलफल गरी सधैँका लागि संवाद टुङ्गो लगाउने समेत दावी गर्नुभयो।
यस्तै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एक ढिका भएर चुनावी अभियानमा खट्न फाटेका नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ। नेपाली काँग्रेस बाँकेले नेपालगंजमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले बाँके पश्चिम नेपालको महत्वपूर्ण ठाउँ भएकाले यो चुनावी मात्र नभई प्रतिष्ठाको लडाईँ समेत रहेको उल्लेख गर्नुभयो। नेता पौडेलले काठमाडौँ र विराटनगर पछिको ऐतिहासिक सहर नेपालगंजमा काँग्रेसले कुनै पनि हालतमा हार्न नहुने भन्दै एक ढिका भएर खट्न निर्देशन दिनुभएको छ। उहाँले पार्टी पूर्व सभापति सुशील कोइरालाको ठाउँ नेपालगंजमा कस्तो उम्मेद्वारलाई अघि सार्दा सफल हुन सकिन्छ भन्ने कुराको आंकलन गरेर नै मेयरमा डाक्टर सुरेश कुमार कनोडियालाई उम्मेद्वार बनाएको बताउनुभयो। यस्तै बाँकी जिल्लाका लागि खटाइएका केन्द्रीय प्रतिनिधि केन्द्रीय सदस्य हृदयराम थानीले काँग्रेसलाई कसैले हराउन नसक्ने ठोकुवा गर्नुभएको छ। पूर्व सभापति स्वर्गीय सुशील कोइरालाको अगुवाईमा भएका कामलाई पूर्णता दिनका लागि नेपालगंजमा काँग्रेसले जित्नुपर्ने उहाँको भनाइ छ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सुदूरपश्चिम क्षेत्रमा लोड सेडिङ अन्त्य गर्ने बारे नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग छलफल गर्नुभएको छ। सुदूरपश्चिमको तीन दिन बसाएपछि राजधानी फर्किनुभएका दाहालले सकेसम्म छिटो सुदूरपश्चिमको लोड सेडिङ अन्त्य गर्न आग्रह गरेको उहाँको निजी सचिवालयले जनाएको छ। प्राधिकरण कार्यकारी निर्देशक घिसिङले प्रसारण लाइन र ट्रान्सफर्मरको मर्मतको समस्याका कारण ढिलाइ भएको भन्दै सुदूरपश्चिममा लोड सेडिङ अन्त्य गर्ने पहल र गर्ने प्रतिबद्धता जनाउनु भएको दाहाल को निजी सचिवालयले जनाएको छ।
भारतमा अलपत्र परेका एकजना नेपाली बालकलाई माइती नेपाल कञ्चनपुरले भारतको उत्तरखण्ड स्थित जसपुरबाट उद्धार गरेको छ। गत जेठ 2 गते घरबाट बेपत्ता भएका सुर्खेत वीरेन्द्रनगर नगरपालिका एकका दस वर्षीय बालक जीवन कुमारलाई उद्धार गरिएको हो। सिमानाका गड्डा सोकी हुँदै भारत काशीपुर पुगेका जीवनलाई काशीपुरको गुण्डा थानामा कार्यरत भारतीय प्रहरीले बाटोमा रहिरहेको अल्पत्र अवस्थामा फेला पारेका थिए। भारतीय प्रहरीले बालकलाई त्यहाँ स्थित बाल बालिकाको क्षेत्रमा काम गर्ने संस्थालाई बुझाइएको र उक्त संस्थाले कञ्चनपुर स्थित माइती नेपाललाई जानकारी दिएपछि उद्धार गरिएको हो। आफ्नै गाउँको एकजना अङ्कल नाता पर्नेले ललाई फकाइ आफूसँगै भारत लगे र त्यहाँबाट ती अङ्कलसँग छुट्टिएको बालकले माइती नेपाल समक्ष बताएका छन्। भेरिकभरमा खबरको सिलसिला अझै जारी छ, अहिलेलाई भने यर्को विश्राम।
तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा भेरी खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। स्थानीय तहले 25 असारमा आर्थिक वर्ष 74-75 बजेट गाउँ तथा नगरसभा मार्फत सार्वजनिक गर्नुपर्ने भएको छ। 30 असारभित्र बजेट पारित गरिसक्नुपर्ने भएकाले गरिसक्नुपर्ने गरी सरकारले तालिका बनाएको हो। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहको योजना तथा बजेट तर्जुमा गर्ने व्यवस्था गरेको छ। पहिलो चरणको स्थानीय निर्वाचनपछि हाल प्रदेश नम्बर 3, 4 र 6 34 जिल्लाकामा जनप्रतिनिधि निर्वाचित भइसकेका छन् भने प्रदेश नम्बर 1, 5, 7 ए असार 14 गते मतदान हुँदैछ। पहिलो र दोस्रो चरणको निर्वाचनपछि निर्वाचित जनप्रतिनिधिले आगामी 25 असारमा नयाँ आर्थिक वर्षको बजेट गाउँसभा तथा नगरसभा मार्फत सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेको छ।
दाङको तुलसीपुरमा बहुआयामिक सुविधा सम्पन्न सभा कक्ष निर्माण गर्ने उद्देश्यले भएको मध्यपश्चिमी स्तरीय व्यापारिक महोत्सवमा करिब 80 लाख रुपियाँ बजेट भएको आयोजक तुलसीपुर उद्योग वाणिज्य संघले जनाएको छ। संघले पत्रकार सम्मेलन गरी गत माघ 13 माघ 24 गतेसम्म भएको महोत्सवको आय व्यय विवरण सार्वजनिक गर्दै 79,84,312 बजेट भएको जनाएको छ। संघका कोषाध्यक्ष ललित जङ शाहले विभिन्न शीर्षकमा गरी 1,70,24,000 आमदानी भएकोमा सम्पूर्ण व्यवस्थापिक खर्च कटाएर करिब 80 लाख बचत भएको बताउनुभयो। दानबाट करिब 1 करोड मूल्यको 4 कठा जग्गा पनि प्राप्त भएको उहाँको भनाइ छ। यही जग्गामा बहुआयामिक भवन निर्माण गरिने बताइएको छ।
वातावरण सुधार बहुद्देश्य सहकारी संस्था वीरेन्द्रनगर सुर्खेतले आफ्ना कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि सञ्चालन गरेको 2 दिने लघुवित्त व्यवस्थापन तालिम वीरेन्द्रनगरमा सम्पन्न भएको छ। कर्मचारीहरूको क्षमता वृद्धिका साथै लघुवित्त कार्यक्रमलाई समय सापेक्ष रूपमा कसरी व्यवस्थित गर्न सकिन्छ भनेर कार्यक्रम गरिएको जनाइएको छ। संस्थाका 12 सेवा केन्द्रका कार्यरत शाखा प्रबन्धक तथा फिल्ड सहायक गरी 40 कर्मचारीहरूको सहभागिता रहेको थियो।
भेरी खबरमा अब लाग्यो एउटा विदेशको खबरतिर। चीनको दक्षिण पश्चिमी प्रान्त सिचुआनमा पहिरो जाँदा 140 जना भन्दा बढी बेपत्ता भएका छन्। पहाड़ खसेर गएको पहिरोमा सिनमो गाउँका झण्डै 40 घर पुरिएको चीनको सरकारी समाचार संस्था सिन्हुआले जनाएको छ। बेपत्ताको खोजी तथा उद्धार भइरहेको सरकारी अधिकारीहरूले बताएका छन्। पहिरोले नदीको 2.5 किलोमिटर क्षेत्र थुनेको उनीहरूको भनाइ छ।
भेरी खबरको अन्तिममा लागौं एउटा खेल खबरतिर। पोर्चुगल र मेक्सिको अन्तर महादेशीय कप फुटबलको सेमी फाइनलमा प्रवेश गरेका छन्। गैराती भएको खेलमा पोर्चुगलले न्युजिल्यान्डलाई 4-0 गोल अन्तरले हराउँदै पोर्चुगलले अन्तिम 4 स्थान पक्का गरेको हो। पोर्चुगलको जितमा कप्तान क्रिस्टियानो रोनाल्डो, बर्ना सिल्भा, आन्द्रे सिल्भा र नानीले गोल गर्नुभयो। जितपछि पोर्चुगलले समूह एको विजेताको रूपमा अन्तिम 4 स्थान बनाएको हो। समूह चरणका 3 खेलमा 2 जित र 1 बराबरी गर्दै 7 अङ्क जोड्न सफल भयो। प्रतियोगितामा 3 खेल गुमाएको न्युजिल्यान्ड अङ्क खाता नै नखोलेर घर फर्किएको छ। यस्तै आयोजक रुसलाई 2-1 गोल अन्तरले हराउँदै मेक्सिकोले पनि सेमी फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ। 25 मिनटमा अलेक्जोर सर्भेरले गोल गर्दा गोलबाट अग्रता लिएको मेक्सिको सँगको पराजित भएको रुस भने समूह चरणबाटै बाहिरिएको छ। समूह चरणका 3 खेलमा 2 जित र 1 बराबरी गरेको मेक्सिको 7 अङ्कसहित समूह उपविजेताको रूपमा अन्तिम 4 पुगेको छ। समान 7 अङ्क नै भए पनि गोल अन्तरका आधारमा पोर्चुगल समूहको विजेता बनेको हो। रुसले 1 खेल मात्रै जित्यो भने न्युजिल्यान्डले प्रतियोगितामा 3 खेलमा पराजित भोगेको हो। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
87,000 घुससहित क्षेत्रीय अनुगमन तथा सुपरवेक्षणकारले सुर्खेतका इन्जिनियरसहित 2 कर्मचारी पक्राउ। असार महिनामा मात्रै सुर्खेत र बाँकीमा गरी 6 कर्मचारीले घुस लिएको अख्तियारको भनाई।
बाँकी बर्दियासहित 35 जिल्लाका 334 43 स्थानीय तहमा आजदेखि मतदाता परिचय पत्र वितरण हुँदै चुनावी प्रचार प्रसारको क्रममा रुकुम र बझाङमा भएका झडपमा 21 जना घाइते।
चीनको सिचुवानमा पहिरो जाँदा 140 जना भन्दा बढी बेपत्ता, 40 घर फुरिए।
र पोर्चुगल र मेक्सिको अन्तर्महादेशीय फुटबलको सेमी फाइनलमा प्रवेश। हवस् त, अहिलेलाई बिहानको भेरी खबरको समय यही सकिन्छ। तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित पार्वती र मधुबन बिदा हुन्छौँ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।